यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। खाना पकाउने ग्यासको आपूर्ति तथा वितरण सहज बनाउन राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालद्वारा सरकारको ध्यानाकर्षण। स्वदेशमा रहेका तथा विदेशमा रहेका समेत युवालाई स्वदेशमै रोजगार तथा स्वरोजगार बनाउन सरकारले तयारी अघि बढ़ाएको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई। सम्पूर्ण न्यायिक प्रक्रियामा मर्यादा र व्यावसायिक निष्ठा न्यूनतम शर्त हुनुपर्नेमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको जोड़। रोल्पामा गैराती पहिरो जाँदा दुईजनाको मृत्यु, दुई घाइते। भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता। र अमेरिका र इरान वार्ता थप सहज बनाउने पाकिस्तानको प्रयास।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न एस्ट्रिक 14-15 ह्यास डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले खाना पकाउने ग्यासको आपूर्ति तथा बिक्री वितरण सहज गर्न र गराउन आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा हिजो अध्यक्ष दाहालले बजारमा ग्यास आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या र बढ़दो मूल्यका विषयमा सदस्यहरूले आवाज उठाएको उल्लेख गर्नुहुँदै सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
यसअघि बैठकमा सांसदहरूले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणमा देखिएको सकस समाधान गरी जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले महँगी नियन्त्रण, कालोबजारी अन्त्य तथा भूमि सम्बन्धी समस्याको दीर्घकालीन समाधान खोज्न पनि सरकारलाई सुझाव दिनुभयो। सांसदहरूले मुलुकमा सामाजिक सद्भाव कायम गर्न, संघीयताको सुदृढ़ीकरण गर्न र निर्वाचनमा जनता सामु व्यक्त गरेको प्रतिबद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। समाजमा पछिल्लो समयमा देखिएका आत्महत्याका घटना र जनताको सुरक्षाको विषयमा सरकार गम्भीर बन्नुपर्ने सांसदहरूको भनाइ थियो। सांसदहरूले जनताको आशा र अपेक्षा पूरा गर्नेतर्फ सरकारले विशेष योजना नै ल्याउनुपर्ने माग गर्नुभयो। भूमि सम्बन्धी समस्या समाधानमा पहल कदमी दिन सरकारलाई सुझाव दिनुहुँदै सांसदहरूले भूमिहीन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय सभाको बैठकले हिजो कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गर्नुभएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़क राज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्नुभयो। राष्ट्रिय सभाका सचिव तुलबहादुर कडेलले नेपाल विशेष सेवा ऐन 2041 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुभयो। राष्ट्रिय सभाको बैठक आज दिउँसो 1:15 फेरि बस्नेछ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी एवं प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागिएको जानकारी दिनुभएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री गौरी कुमारीले सिंहदरबारमा आजदेखि खाद्यको स्टल मार्फत खाद्यान्न बिक्री वितरण गर्न लागिएको जानकारी दिनुभयो। समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको अधिकतम कार्यवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो। सभापति अन्सारीले पेट्रोलियम पदार्थ सम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रण सम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढ़ाउन मन्त्रालय र मातहतका निकायसँग आग्रह गर्नुभयो। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एक साताभित्रै ग्यासको सहज आपूर्ति हुने त्यस क्रममा जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र उन्नत राजनैतिक व्यवस्था भएको र शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई थप फैलावट प्रदान गर्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा संचार संस्था अनलाइन खबर .com ले हिजो आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले अर्थतन्त्र राजनीति प्रविधि संस्कृति अनुसन्धान र सार्वजनिक बहसमा युवाको उपस्थिति थप आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले पछिल्ला वर्षहरूमा मुलुकको सामाजिक र राजनीतिक बहसमा युवा पुस्ताको आवाज अझ स्पष्ट र प्रभावकारी रूपमा सुनिन थालेको तर उक्त उपस्थितिलाई पुस्तान्तरणका रूपमा मात्र नभई विचार र कार्यशैलीको नवीकरणका रूपमा विकास गर्ने चुनौती युवा सामु रहेको बताउनुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारले स्वदेशमा रहेका युवालाई रोजगारी दिने र स्वरोजगार बनाउने तथा विदेशमा रहेकाहरूलाई पनि स्वदेशमा फर्काएर स्वदेशमै काम दिने वातावरण बनाइरहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा हिजो राजधानीमा आयोजित कार्यक्रममा सभापति लामिछानेले युवाको पर्याप्त सक्रियता बिना मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो। जनताले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दिएको अपार साथले नेपालले प्राप्त गरेको युवा नेतृत्वको अवस्थालाई एउटा ऐतिहासिक अवसरका रूपमा सदुपयोग गर्नुपर्नेमा सभापति लामिछानेले जोड़ दिनुभयो। उहाँले आफ्नो पार्टी र युवा नेतृत्वका लागि यो समय परीक्षाको घड़ी रहेको समेत बताउनुभयो। जनताले दिएको जिम्मेवारी पूरा नगरे युवाबाट पनि राजनीति सम्भव नहुने रहेछ भन्ने भाष्य सिर्जना हुने उहाँले बताउनुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले सम्पूर्ण न्यायिक प्रक्रिया मर्यादा र व्यावसायिक निष्ठाको न्यूनतम शर्त हुनुपर्ने बताउनु भएको छ। नेपाल कानून व्यवसायी परिषदको 33 स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा प्रधान न्यायाधीश डाक्टर शर्माले कानून व्यवसायीले नैतिक मूल्य मान्यताप्रति प्रतिबद्ध भई आत्ममूल्यांकन गर्दै पारदर्शिता र जवाबदेहिताको सफल अभ्यास गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 3 दशकदेखि निरन्तर काम गर्दै परिषदले न्यायिक समाजको मार्गदर्शकका रूपमा काम गरिरहेको बताउनुभयो। उहाँले आगामी दिनमा कानून व्यवसायीलाई लाइसेन्स दिने संस्था मात्र नभई परिषदले व्यावसायिक सुरक्षाका लागि पनि काम गर्नुपर्ने बताउनुभयो। महान्यायाधिवक्ता एवं परिषदका अध्यक्ष डाक्टर नारायण दत्त कणेलले परिषदको संरचना अब प्रदेश स्तरमा पनि विस्तार गरिने उल्लेख गर्नुहुँदै सक्षम र मर्यादित कानून व्यवसायी बनाई विधिको शासनमा सहयोग पुर्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रको सम्मेलन कोप 31 सहभागी हुन टर्किएका राष्ट्रपति रेसेप तैयब एर्डोगानले औपचारिक निमन्त्रणा पठाउनु भएको छ। कोप 31 सम्मेलन आगामी नोभेम्बर 9 देखि 30 तारीकसम्म टर्कीको अन्ताल्यामा आयोजना हुने कार्यसूची रहेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको हिजोको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले प्रधानमन्त्री शाहलाई आएको निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाइएको जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालले जलवायु परिवर्तनका क्षेत्रमा आफ्नो अधिकार र आवश्यकता प्रभावकारी रूपमा उठाउन कोप 31 लागि तयारी गरिरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल जलवायु परिवर्तनमा नगण्य योगदान गर्ने मुलुक भए पनि यसको असरबाट भने अत्यधिक जोखिममा परेको उल्लेख गर्नुहुँदै जलवायु न्यायको मुद्दालाई नेपालले अन्तर्राष्ट्रिय तहमा थप सशक्त रूपमा उठाउने बताउनुभयो। आगामी कार्तिक 23 देखि मंगसिर 4 गतेसम्म टर्कीमा सम्मेलन आयोजना हुँदैछ। रोल्पाको थवाङ गाउँपालिका 5 उवा स्थित कोटल 12 गाउँमा पहिरोले घर तथा गोठ पुरिदा 2 जनाको मृत्यु भएको छ भने 2 जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गए राती अविरल वर्षासँगै माथिबाट आएको पहिरोले स्थानीय कमल बहादुर पुन मगरको घरसहित करिब 6 वटा घर र गोठ पुरेको छ। पहिरोमा परि थवाङ गाउँपालिका 5 निवासी अन्दाजी 18 वर्षीय शान्ति पुन मगर र 60 वर्षीय कमल बहादुर पुन मगरको मृत्यु भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। उनीहरूको तत्काल उद्धार गर्न अप्ठ्यारो परेको पनि प्रहरीले जनाएको छ। पहिरोमा 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर गम्भीर घाइते भएका छन्। प्रहरी र स्थानीयवासीले उनीहरूको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पुर्याएका छन्। पहिरोमा थप मानिसहरू पुरिएका वा घाइते भएको हुन सक्ने आशंकामा खोजी र उद्धारको कार्य जारी राखिएको प्रहरीले जनाएको छ। छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका 1 बांगीरह नजिकै भेरी नदीमा हिजो जीप फस्दा 2 जना बेपत्ता भएका छन्। बालुवा संगरीबाट सल्ली बजार जाँदै गरेको जीप अनियन्त्रित भई सड़कबाट करिब 20 मिटर तल भेरी नदीमा खसेर जीप सहित दुईजना बेपत्ता भएका र दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। बेपत्ता हुनेमा जीपका चालक दाङका 23 वर्षीय हेमराज विशी र सल्यानको सिद्धकुमा गाउँपालिका 4 का 23 वर्षीय भीमबहादुर राणा रहेको प्रहरीले जनाएको छ। जीपमा बनगाड कुपिण्डे नगरपालिका 1 आँपखोलीका 29 वर्षीय प्रेम विक र 21 वर्षीय खुमलाल बुढाथोकी समेत रहेको र पौडी खेलेर बाहिर निस्किएका उनीहरू घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ। मुलुकमा पछिल्लो समय बढ़दो क्रममा रहेको सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानून निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। राष्ट्रिय सभामा हिजो दर्ता गरिएको प्रस्तावमा चिकित्सा विज्ञानको विकाससँगै निसन्तान दम्पत्तिका लागि यो प्रविधि वरदान साबित भए पनि कानूनी रिक्तताका कारण चरम दुरूपयोग भइरहेको उल्लेख गरिएको छ। प्रस्तावमा नेपालमा डिम्ब तथा शुक्रकीटको दान संकलन भण्डारण प्रयोग आयात र निर्यात सम्बन्धी छुट्टै र स्पष्ट कानूनी व्यवस्था नभएको तथा उक्त प्रविधिबाट जन्मने बालबालिकाको अधिकार गोपनीयता र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कानूनी व्यवस्था अपरिहार्य रहेको उल्लेख गरिएको छ। राष्ट्रिय सभाका सांसद मदन कुमारी शाह गरिमा प्रस्तावक र सांसदहरू कमला देवी पन्त झक्कु प्रसाद सुवेदी र प्रेम प्रसाद दंगाल लगायतले समर्थन गर्नुभएको संकल्प प्रस्तावमा आर्थिक प्रलोभनमा पारेर किशोरीहरूको डिम्ब निकाल्ने र उनीहरूको स्वास्थ्यमा गम्भीर खेलवाड़ गर्ने जस्ता आपराधिक र व्यापारिक कार्यहरू भइरहेको उल्लेख गरिएको छ। संकल्प प्रस्ताव मार्फत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई यसै आर्थिक वर्षभित्र सहायक प्रजनन प्रविधिको प्रयोग र नियमन सम्बन्धी समग्र कानून निर्माण गर्न संकल्प गर्न र आवश्यक निर्देशन गर्न माग गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकारले युवाको विश्वासलाई आत्मसात गर्दै काम गरिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा मन्त्री खनालले युवा अनुसन्धाताहरूलाई बदलिदो अन्तर्राष्ट्रिय घटनाक्रमको अध्ययन गर्दै मुलुकको कूटनीतिक अभ्यास र नीति निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो। उहाँले नेपालको परराष्ट्र नीति सुदृढ़ बनाउन अनुसन्धान र प्रमाणमा आधारित विश्लेषण एवं सूचित सार्वजनिक बहसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। परराष्ट्र मन्त्री खनालले नेपाली युवाले ज्ञान उत्पादन गर्ने र त्यसबाट नीति निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याउने उद्देश्यले मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा र त्यसको कार्यान्वयन मार्गदर्शन 2083 जारी गर्दै सबै सरकारी कार्यालयमा त्यसको कार्यान्वयन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो। सरकारी कार्यालयबाट प्रदान गरिने समान प्रकृतिका सेवाका लागि फरक फरक निवेदन ढाँचा प्रयोग भइरहेको अवस्थालाई अन्त्य गर्दै सेवा प्रवाहलाई सरल सहज प्रभावकारी र सेवाग्राही मैत्री तथा सूचना प्रविधिमा आधारित बनाउन मार्गदर्शन जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। मार्गदर्शन अनुसार संघ प्रदेश र स्थानीय तहका सबै सरकारी एवं सार्वजनिक निकायले आफूले प्रदान गर्ने प्रत्येक सार्वजनिक सेवाका लागि आवश्यक निवेदनको छुट्टा छुट्टै ढाँचा तयार गरी लागू गर्नुपर्नेछ। निवेदनको ढाँचा सरल स्पष्ट र नेपाली भाषामा तथा आवश्यकता अनुसार अंग्रेजी भाषामा समेत तयार गर्नुपर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। निवेदनको ढाँचामा सेवा प्रदान गर्ने कार्यालयको नाम निवेदकको विवरण माग गरिएको सेवा आवश्यक सो घोषणा मिति निवेदकको हस्ताक्षर संकलन गर्नुपर्ने कागजातको सूची तथा कार्यालय प्रयोजनका लागि आवश्यक अन्य विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। मार्गदर्शन लागू भएको मितिले 7 दिनभित्र प्रत्येक सरकारी कार्यालयले कार्यालयबाट प्रवाह हुने प्रत्येक सेवाको सूची तयार गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसपछि प्रत्येक सेवाका लागि निवेदनको ढाँचा तयार गरी कार्यालय प्रमुखबाट स्वीकृत गराउनु पर्नेछ। स्वीकृत ढाँचा कार्यालयको सूचना पार्टी एवं वेबसाइटमा प्रकाशन गर्नुका साथै सेवाग्राहीलाई निशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सम्बद्ध निकायलाई निर्देश पनि गरेको छ। सूचना तथा संचार मन्त्री डा विक्रम तिमिल सिन्हाको निर्देशनपछि बाजुराको धार्मिक एवं पर्यटकीय स्थल बढ़ी मालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टर मार्फत संचार उपकरण एवं आवश्यक सामग्री ढुवानी गरेको छ। भौगोलिक विकटता र सड़क सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत सामग्री बढ़ी मालिका पुर्याइएको हो। मन्त्री तिमिल सिन्हाले साउन 8 गते नेपाल टेलिकमलाई तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन निर्देशन दिनुभएको थियो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाल सुधार गृहमा बालबालिकाको अधिकार संरक्षण, पुनस्थापना र बाल न्याय प्रणालीको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको हिजो बसेको बैठकमा मन्त्री वादीले क्षमताभन्दा बढ़ी बालबालिका रहेका बाल सुधार गृहहरूमा बाल न्याय प्रणाली सुदृढ़ गर्ने, सुधारमुखी न्याय र संरचनागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था र अनुगमन सम्बन्धी छलफलमा अवैध रूपमा विदेश लगिएका तथा हराएका बालबालिकाको खोजी, पुनस्थापना र पारिवारिक पुनर्मिलन प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। मन्त्री वादीले लागू औषधको नियन्त्रण र व्यवहार सुधारका कार्यक्रम प्रभावकारी बनाउँदै सुधार गृहका बालबालिकालाई पौष्टिक आहार, शिक्षा, मनोरञ्जन, शिव विकास र रोजगारीका तालिमहरू सञ्चालन गर्न नीतिगत सुधार गरिने बताउनुभयो। सांसदहरूले सुरक्षित आवास गृहमा रहेका हिंसा पीड़ित महिलाहरूको सुरक्षा र पुनस्थापनाका लागि उद्धार कोषको व्यवस्था गर्नुपर्ने त्यसक्रममा सुझाव दिनुभयो। यौन हिंसाबाट जन्मिएका बालबालिकाको जन्म दर्तामा देखिएका कानूनी समस्या समाधान गर्न पनि सांसदहरूले सरकारलाई सुझाव दिनुभयो। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न तथा कानूनी एवं सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ। आयोगको हिजो बसेको बैठकले विदेशमा रहेकाहरूको मताधिकार सुनिश्चित गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाका सम्बन्धमा अध्ययन गर्न आयुक्त गुरू प्रसाद वाग्लेको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा कानून, न्याय तथा संसदीय मामिला, गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ। सूचना प्रविधिको प्रयोगबाट निर्वाचन प्रक्रियालाई थप समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी एवं विश्वसनीय बनाउनु गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्न आयुक्त डाक्टर राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गरिएको निर्वाचन आयोगले जनाएको छ। समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, साइबर ब्यूरो लगायत निकायका प्रतिनिधि रहने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। दुवै समितिले कार्य प्रारम्भ गरेको मितिले 30 दिन कार्य दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ। प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अब तयार गरिने विधेयकको मस्यौदाका सम्बन्धमा विज्ञता भएका व्यक्तिबाट मस्यौदा गर्ने व्यवस्था मिलाइने बताउनु भएको छ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा उहाँले अब ल्याउने विधेयकको मस्यौदा गर्न विषय विज्ञलाई काम लगाइने बताउनुभयो। सफा र हरियाली शहरका रूपमा परिचित बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले शून्य फोहोर अभियान सञ्चालन गरेको छ। हेटौँडा संवाददाता विश्वराम अधिकारीको यो रिपोर्ट।
उपमहानगरपालिकाले पर्यटन वर्ष 2083 लक्षित गर्दै टोल विकास संस्थासँगको सहकार्यमा घर, विद्यालय, कार्यालय र समुदाय स्तर नै जिरो वेस्ट अभियान सञ्चालन गरेको हो। अभियान अन्तर्गत फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरी छुट्याउने व्यवस्थालाई कडाईका साथ लागू गर्दै समुदाय स्तरबाटै सफल बनाइने टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीले बताउनुभयो।
फोहोर गर्नु हुँदैन भन्ने भावनाको विकास गराउने र अभियान मार्फत सरसफाई गर्छौ र त्योभन्दा पछि यहाँका टोल विकास संस्थाहरू, स्थानीय संघ संस्थाहरू नागरिकहरूलाई फोहोर आफै सफा गर्नुपर्छ र फोहोरलाई सकेसम्म घरबाटै कम निकालौं र सेग्रिगेसन गरौं भन्ने कुरा हामीले सन्देश प्रवाह गरिरहेका छौं।
उपमहानगरपालिकाले सञ्चालन गरेको अभियानमा यहाँका सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको पनि एकबद्धता रहेको छ। उपमहानगरपालिकाको सरसफाई अभियानमा लाग्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौँडाको पहिचान नै सरसफाई र हरियाली भएको भन्दै यसलाई सफल बनाउन पूर्ण समर्थन रहने बताउनुभयो।
गरेको निर्णयलाई जिल्ला कार्यालयले सबै कार्यालय प्रमुख मार्फत यसलाई हामीले सम्प्रेषित गरेका छौँ। टोल, गल्ली, चोक सबै ठाउँ सफा सुधार गर्नुपर्छ र हेटौँडामा घोर ठाउँमा पाइँदैन।
अभियानकी नेतृत्वकर्ता तथा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सरसफाईलाई नागरिकको दैनिकी र संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
हामी 2083 पर्यटन वर्ष घोषणा गर्दैछौ, यसको पूर्व सन्ध्यामा सरसफाई अभियानमा हामी लागेका छौँ। हेटौँडा उपमहानगरपालिका जसरी सफाईमा र हरियालीमा चिनिन्छ त्यसैलाई अझ सभ्यताको रूपमा हामी विकास गर्दैछौ।
उपमहानगरपालिकाले अभियान सफल पार्न 40 माइक्रोन भन्दा पातला प्लास्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ भने उत्कृष्ट टोललाई सम्मान गर्ने र विद्यालय स्तरमै सरसफाई संस्कार विकास गर्ने योजना समेत बनाएको छ। यो कदमले हेटौँडालाई अझ सफा र पर्यटकीय आकर्षणको केन्द्र बनाउने विश्वास समेत गरिएको छ। विश्वराम अधिकारी, रेडियो नेपाल, मकवानपुर।
गत वर्ष भाद्र 23 र 24 को घटनामा घाइते भई स्वास्थ्य उपचारका लागि लामो समयदेखि विदेशमा रहनुभएका पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ। नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले पूर्व प्रधानमन्त्री देउवाको आज मध्याहमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने जानकारी दिनुभयो। नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक आज पनि चल्नेछ। आज दिउँसो 12:30 बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेसले जनाएको छ। कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेस तर्फका चारजना मन्त्री र एक राज्यमन्त्रीले हिजो मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष सामूहिक राजीनामा दिनुभएको छ। नेपाली कांग्रेसका तर्फबाट सहभागी भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनवारको नेतृत्वमा स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग कृषि तथा सहकारी मन्त्री इसरायल मन्सुरी र भौतिक विकास राज्यमन्त्री शोभा चेम्जोङले हिजो राजीनामा दिनुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 2082-83 72% उजुरी फरछुट गरेको जनाएको छ। स्थापनाको 25 औं वर्ष प्रवेशका अवसरमा केन्द्रले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो पेश गरेको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष 2082-83 प्राप्त 2137 उजुरी र आर्थिक वर्ष 2081-82 सरिआएका 429 उजुरी गरी 2566 उजुरी मध्ये 1854 अर्थात 72% उजुरी फर्स्युट भएको जनाएको छ। केन्द्रले भ्रष्टाचार जन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण तथा भ्रष्टाचार विरूद्ध जनचेतना वृद्धि गर्ने उद्देश्यले भ्रष्टाचार तथा अनियमितता सम्बन्धी प्राप्त सूचनाको छानबिन तथा उजुरी फर्छुटलाई प्राथमिकताका साथ गर्दै आएको जनाएको छ। केन्द्रले सेवा प्रभावमा सुधार ल्याउन सार्वजनिक सेवा सन्तुष्टि मापन फारमको क्यूआर कोड पनि संचालनमा ल्याएको त्यस क्रममा जानकारी दिएको छ। प्रहरीले जनआस्था साप्ताहिक पत्रिकाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दान बहादुर थापाले दिनुभएको जानकारी अनुसार हिजो साँझ ललितपुरको कुसुन्तीबाट उहाँलाई पक्राउ गरिएको हो। वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा उहाँ विरूद्ध जाहेरी दर्ता भएपछि अदालतबाट अनुमति लिएर पक्राउ गरिएको र आज अदालतमा पेश गरिने प्रहरीले जनाएको छ। विभिन्न 10 सहकारी संस्थाका 197 जना बचतकर्ताले रकम फिर्ता पाएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जनाएको छ। भोजपुरको पौवादुङमा र हथुवागढ़ी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड़ने पिखुवा खोलामा मोटरेबल बेलीब्रिज निर्माणको काम अघि बढ़ाइएको भोजपुर संवाददाता गणेश विष्ट बताउँछन्।
भोजपुरको पौवादुमा र हतगढ़ी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलाको फतेपुर दोमानमा मोटरेबल बेलीब्रिज जडान हुने भएको छ। स्थानीय नागरिकको आवाजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त स्थानमा पुल निर्माण प्रक्रिया अघि बढ़ाइएको हो। बोलपत्र आह्वान भएर निर्माणका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेका छन्। पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज जेटीले 2,61,48,735 रूपियाँ लागतमा बेलीब्रिज जडान गर्न लागि बताउनुभयो। वर्षातले पानीको बहाव बढ़ेका कारण पहिलो सातादेखि निर्माण कार्य शुरू गरी निर्धारित समयमा नै सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ।
अहिले बेलीब्रिज निर्माणको लागि हामीले ठेक्का आह्वान गरेका थियौँ। स्वयं रूप सो ठेक्का रथ कन्स्ट्रक्सन उदयपुरले पारेको छ। ठेक्का चाहिँ हामीले 2083 साल 4 गते इम्प्लिमेन्ट गरियो र त्यसको कन्ट्राक्ट एमाउन्ट सम्झौता 2,61,48,000 रहेको छ। यो बेलीब्रिज सम्पन्न गर्ने लक्ष्य
पुल निर्माणको जिम्मा राउत कन्स्ट्रक्सन उदयपुरले लिएको छ। गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिका क्षेत्रको पूर्वाधार विकास क्रमशः अघि बढ़िरहेको उल्लेख गर्दै अहिले मोटरेबल बेलीब्रिज निर्माणको चरणमा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। धेरै समयको मेहनतपछि बेलीब्रिज निर्माणको काम अघि बढाउन सफल भएको उहाँको भनाइ छ।
प्रदेश सरकारको लगानी र संघ सरकारको विशेष लगानीमा हामीले यहाँ बेलीब्रिज जडान गर्न आँटेको छौँ। अब केही समय पछाडि नै यो ठेकेदार कम्पनीले काम अगाडि बढाउनेछ र अबको 3-4 महिनामा हामी त्यो बेलीब्रिजबाट क्रस गरेर हामी सुनबालुवा पुग्नेछौँ। त्यहाँबाट हामी चतरा पुग्नको निमित्त यो छोटो मार्गको रूपमा विकास हुनेछ।
स्थानीयका अनुसार हाल उक्त क्षेत्रमा स्थायी पक्की पुल अभावका कारण वर्षातमा आवाजातमा निकै कठिनाई हुने गरेको छ। खोला तर्न जोखिमपूर्ण अवस्था भएकाले विद्यार्थी बिरामी तथा दैनिक उपभोगी सामग्री डुवानीमा समस्या हुँदै आएको छ। पुल निर्माण भएपछि यी समस्याको अन्त्य हुने स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो सम्मेलनबाट फर्कदा इरानको धम्कीकै कारण आफूले विमान परिवर्तन गरेको स्वीकार गर्नुभएको छ। आफ्ना गुप्तचर अधिकारीहरूले अन्तिम समयमा अर्कै विमानमा चढ़न भनेको र आफूले त्यसै गरेको उहाँले प्रश्न पार्नुभयो। पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन निरन्तर प्रयास गरिरहेको जनाएको छ। अमेरिका र इरानको वार्तालाई थप सहज बनाउन आफूहरूले प्रयास गरिरहेको पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बताउनुभयो। उहाँले पाकिस्तान वार्ता र कूटनीतिका माध्यमबाट संकट समाधान गर्न सहयोग गर्न निरन्तर रूपमा प्रयासरत रहेको र त्यसको केही समयपछि नतिजा देखिने पनि विश्वास व्यक्त गर्नुभयो। दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एकजना 8 वर्षीय बालकसहित 2 जनाको मृत्यु भएको त्यहाँका क्षेत्रीय गवर्नरले बताएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
म्याग्दीमा निर्माणाधीन 132 केभी क्षमताको डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजनाको तेस्रो पटक थपिएको म्याद सकिने लाग्दा 89% भौतिक प्रगति भएको छ। प्रसारण लाइन निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद यही साउन मसान्तमा सकिँदैछ। मालिका गाउँपालिकाको डाँडाखेतदेखि रोहुगंगा गाउँपालिकाको अम्बाङसम्म 25 किलोमिटर लामो प्रसारण लाइन र दुवै ठाउँमा सब स्टेशन निर्माणका लागि सन् 2021 डिसेम्बर 31 लार्सन एण्ड टर्बो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो। आयोजनाको काम सम्पन्न हुन अझै 4-5 महिना भन्दा बढी समय लाग्ने आयोजनाका सहायक प्रबन्धक इन्जिनियर सुरज गुरूङले बताउनुभयो। खाद्य तथा व्यापार कम्पनीले 7 वार्षिकोत्सवको अवसरमा बिहिबारदेखि देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। कम्पनीले सिंहदरबार परिसर सहित देशका विभिन्न 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो। सुपथ मूल्य पसलमा ग्राहकले दाल, चामल, तेल लगायतका दैनिक उपभोग्य वस्तुमा प्रति केजी वा प्रति लिटर 5 रूपियाँ छुट पाउने कम्पनीले जनाएको छ। कम्पनीले दाल, चामल, तेल, चिनी, नुन तथा चिनो, काकुनो, फापर, सिमी लगायतका स्थानीय खाद्य वस्तु बिक्री गर्दै आएको छ।
दक्षिण कोरियामा आयोजित 11 एमबीसी कप अन्तर्राष्ट्रिय तिक्यान्डो च्याम्पियनशीपमा नेपालकी सीता तामाङले दोहोरो स्वर्ण पदक जितेकी छिन्। आयोजित प्रतियोगितामा कुल 21 राष्ट्रका खेलाड़ीको सहभागिता थियो। सीता सहित 3 खेलाड़ीले नेपालको प्रतिनिधित्व गरेका थिए। सीताले महिला सिंगल पुम्से र पियर पुम्सेमा प्रतिस्पर्धा गरेकी थिइन्। महिला सिंगल पुम्सेको फाइनलमा सीताले रूसकी खेलाड़ीलाई पछाडि पार्दै स्वर्ण पदक जितिन्।
अब मौसम सम्बन्धी जानकारी। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका थोरै स्थान एवं सुदूरपश्चिमका तराई भूभागका 1-2 स्थानमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.3 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:26 भयो भने सूर्यास्त भरे साँझ 6:49 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। खाना पकाउने ग्यासको आपूर्ति तथा वितरण सहज बनाउन राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालद्वारा सरकारको ध्यान आकर्षण। स्वदेशमा रहेका तथा विदेशमा रहेका समेत युवालाई स्वदेशमै रोजगार र स्वरोजगार बनाउन सरकारले तयारी अघि बढ़ाएको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई। सम्पूर्ण न्यायिक प्रक्रियामा मर्यादा र व्यावसायिक निष्ठा न्यूनतम शर्त हुनुपर्नेमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको जोड़। रोल्पामा गएराती पहिरो जाँदा 2 जनाको मृत्यु, 2 घाइते। भेरी नदीमा जीप खस्दा 2 जना बेपत्ता। र अमेरिका र इरान वार्ता थप सहज बनाउने पाकिस्तानको प्रयास। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
फोर्जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर भीओएलटीई सहितको अत्याधुनिक 4G एलटीई नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले एलटीई ब्याण्ड 20 800 MHz र भीओएलटीई सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
नेपालको समावेशी आवाज।